بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم اما بعد یہاں کے معمولات میں تراویح سے فارغ ہونے کے بعد اخلاقیات اور علم الاحسان کا سبق ہے آپ کے کارڈوں پر بھی لکھا ہوا ہے کارڈ کا حوالہ اس لیے دیا جا رہا تاکہ ہر ایک کو بار بار اس طرف توجہ رہے کہ وہ کارڈ ہدایات کا مجموعہ ہے اور آپ کو یہاں رہنے کی حالت میں اس میں لکھی گئی باتوں کے مطابق اپنا وقت گزارنا ہے اور کوشش کرنی ہے کہ جو اعمال ہیں اجتماعی اس میں بھی شریک رہیں اور جو اعمال ہیں انفرادی ان کو بھی پورا کرنے کی پوری کوشش کریں اس میں ایک تراویح کے بعد کا اخلاقی دروس احسانی دروس کا عنوان آپ حضرات کے علم میں ہے کہ دین تین چیزوں کا مجموعہ ہے وہ دین اسلام جس کو دیکھ کر اللہ پاک نے نبی رحمت صلی اللہ علیہ وسلم کو مبعوث فرمایا وہ تین چیزوں کا مجموعہ ہے ایک ایمان دوسرے اسلام اور تیسرے احسان ایمان سے اعتقادات عقائد مراد ہیں اسلام سے احکام مراد ہیں اور احسان سے بندے کا ایسا خاص تعلق کہ اس تعلق کے نتیجے میں ہر عمل بندہ ایسا کرے کہ اس عمل میں اس کو کم سے کم یہ شعور رہے کہ مجھ کو اللہ دیکھ رہے ہیں ایک اعلیٰ شعور ہے اتنا زندہ اتنا بیدار شعور ہو کہ گویا ہم کسی کام کو انجام دیتے ہوئے اس کام کو ایسا کر رہے ہیں گویا کہ ہم اللہ کو بھی دیکھ رہے ہیں لیکن یہ حالت عام طور پر چونکہ میسر نہیں آتی اس لیے ایک دوسری صورت بھی حدیث لمبی ہے صرف خلاصہ آپ کو بتایا جا رہا کہ اجنبی آدمی کی صورت میں حضرت جبرائیل امین علیہ السلام آئے نبی علیہ الصلاۃ والسلام کے بالکل قریب بیٹھ گئے اپنے گھٹنوں کو آپ کے گھٹنوں سے لگا دیا اور پھر اس کے بعد میں پوچھا ایمان کیا ہے آپ نے بتایا ایمان کی تفصیل کو تقریباً وہی تفصیل جو آپ ایمان مفصل میں پڑھتے ہیں اور آپ کو یاد ہے اللہ کو ماننا فرشتوں کو ماننا رسولوں کو ماننا کتابوں کو ماننا آخرت کو ماننا تبدیل کو ماننا موت کے بعد اٹھائے جانے کو ماننا یہ جو ایمانیات کا حصہ ہے اس کا بیان جب آپ نے یہ جواب دے دیا تو اس اجنبی شخص نے کہا آپ نے صحیح کہا تعجب ہوا حضرات صحابہ کو پھر اس نے دوسرا سوال کیا کہ اسلام کیا ہے تو آپ نے فرمایا کلمہ شہادت کا اقرار کرنا نماز کا ادا کرنا زکوٰۃ کا دینا روزوں کا رکھنا حج کا کرنا یہ جواب سن کر اس اجنبی شخص نے کہا آپ نے صحیح کہا صحابہ کو تعجب ہو رہا تھا کہ ایسا کیسا عجیب سائل ہے سائل بن کے آیا سوال کر رہا ہے جواب سن رہا ہے زبان رسالت مآب سے اور جب جواب مل جاتا ہے تو کہتا ہے کہ آپ کا جواب ٹھیک ہے پھر تیسرا سوال کیا کہ احسان کیا ہے آپ نے بتایا ان تعبد اللہ کانک تراہ فإن لم تکن تراہ فإنہ یراک کہ تم اللہ کی عبادت ایسے کرو گویا کہ تم اللہ کو دیکھ رہے اور اگر یہ بات حاصل نہ ہو تو یہ تو ہے ہی کہ اللہ تم کو دیکھ رہے اس نے اس کے بعد میں کچھ قیامت کی بات بارے میں پوچھا آپ نے جواب دے دیا کہ قیامت کا علم اللہ کو ہے کچھ علامتیں پوچھی قیامت کی آپ نے بتا دی جن میں سے एक अलामत छोटों का बड़ों की नाफरमानी करना भी है। जरा उससे बचने के लिए बोल रहा हूं, अच्छी हालत नहीं है, अच्छी अलामत नहीं है। छोटे बड़ों की नाफरमानी नहीं करना। औलाद माँ बाप की नाफरमानी करेगी, कुछ अलामतें बताई हैं। उसके बाद वो साहब चले गए तो हुजूर ने फरमाया, जिब्राइल थे तुमको तुम्हारा दीन सिखाने आए थे। मालूम क्या हुआ कि दीन मजमुई हैसियत से उसूली तौर पर तीन चीजों का नाम है, एतिकादात का, अमाल का, अखलाक का। एहसान को उलमा ने, बुजुर्गों ने अखलाक से ताबीर किया है। वजह उसकी है कि अखलाक नाम है हर एक के साथ वैसा सलूक करने का जैसा सलूक करना चाहिए, यानी अच्छे से अच्छा सलूक। एहसान के माना भी यही आते हैं, एहसान के माना आते हैं अच्छा सलूक करना, किसी काम को अच्छे तौर पर अंजाम देना एहसान कहलाता है। और अखलाक भी इसी चीज का नाम है। और ये वक्त अखलाकियात के सबक से मुताल्लिक है। तो वो उलूम जिन उलूम के जरिए से आदमी की जिंदगी ठीक होती है, अमाल सही होते हैं, सुलूक रवैया दुरुस्त होता है, वो उलूम उलूमुल अखलाक कहलाते हैं। और वो चीज़ हासिल हो जाए किसी को तो यूं कहते हैं कि वो अखलाक वाला आदमी है। और आपको मालूम है कि ये वाला जो है ना, लफ्ज़ वाला, ये लफ्ज़ वाला भी बड़ी मानवीयत रखता है अपने अंदर। अपने उर्दू में एक वो आदमी है जिसके जेब में 10 रुपए हैं, और एक वो आदमी है जिसके जेब में हजारों पड़े हुए हैं, बैंक में लाखों पड़े हुए हैं, जायदादें करोड़ों की है। ये 10 रुपये भी पैसे हैं ना। और उसको कोई भी पैसे वाला बोलता भाई, अरे उसको क्या है भाई, पैसे वाला आदमी है। और ये 10 रुपये वाला क्या, पैसे वाला नहीं है। ये भी तो पैसे वाला है, मगर इसे पैसे वाला नहीं बोलते। मालूम ये हुआ कि ये वाला जो है ये खास मकदार रखने वाले के वास्ते है। एक बात समझ में आने के लिए अर्ज कर रहा हूं। कभी कभार अपन कोई बड़ा मिल गया तो अस्सलाम वालेकुम करे, तपाक से मिले, अदब से उसे बिठा दिए, और घर में जो कुछ भी था खा रहा है उसकी ला के पेश कर दिए, और समझ गए कि मेरे से ज्यादा अच्छे अखलाक वाला कोई दूसरा नहीं। ये जुज़वी खिदमत का नाम ये वाला नहीं है। वाला तो बहुत आला होता है। अखलाक वाला, कितनी कीमत है अखलाक वाले की। अखलाक वाले की इतनी कीमत है कि जिसके पास अखलाक है नबी अलैहिस्सलाम के फरमान की रोशनी में आधा दीन उसके पास है। और अल्लाह के पास अच्छे अखलाक की अहमियत कितनी है, इतनी ज्यादा है कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अमल की तराजू में सबसे ज्यादा वजनी अगर कोई अमल है तो वो अच्छे अखलाक। बड़ी अहमियत है इसकी। न सिर्फ ये कि अपनी जात में इसकी गैर मामूली अहमियत है, बल्कि अपनी खसूसियत में भी इसकी गैर मामूली अहमियत है। इस वास्ते कि अगर अखलाक नहीं है तो दीगर जितने आमाल हैं उन तमाम आमाल को ये अखलाक का नहीं होना बेवजन कर देता है। जब कोई वजन नहीं रहता उस अमल, बल्कि हमारे बड़े यूं कहते हैं कि अमाल पूरे बेकार हो जाने का खतरा है अगर आदमी के पास अखलाक नहीं। इसी वास्ते एक बात याद रखिए, अखलाक किसे कहते हैं। एक लफ्ज है खल्क, खा लाम काफ, नए दौर के नाजरा पढ़े हुए लोग, पुराने दौर के नाजरा पढ़े हुए लोग, खे लाम काफ। अब इसमें खा पर अगर जबर है तो उसके माना और है, खा पर अगर पेश है तो उसके माना और है। تو ایک لفظ ہے خلق اور ایک لفظ ہے خلق. کسے کہتے ہیں خلق؟ خلق مفہوم کے اعتبار سے سمجھ لیجئے، ظاہری صورت کا نام خلق ہے. اور خلق کسے کہتے ہیں؟ باطنی سیرت کا نام خلق ہے. اندر کی جو عادات ہیں، اطوار ہیں، صفات ہیں، خوبیاں ہیں، کمالات ہیں، اچائیاں ہیں، وہ خلق کہلاتا. اور آدمی کی جو قیمت ہے وہ خلق سے ہے. خلق تو اب ان کا بنایا ہوا ہے، اور اس اعتبار سے پوری مخلوق اللہ کی پسندیدہ پیاری مخلوق ہے. اللہ نے بنایا ہے، اللہ اپنے مخلوق سے محبت کرتے ہیں، بار بار سنتے رہتے ہیں. تعالیٰ اپنے بندوں سے 70 ماہوں سے زیادہ محبت کرتے ہیں. تو ایسا نہیں ہے کہ کوئی گورا ہے تو اس کو چاہتے ہیں، کوئی کالا ہے تو اسے نہیں چاہتے، ایسا نہیں ہے. اللہ تو پھر اللہ ہے. ماں باپ کا حال دیکھو کیسے. کسی کہنے والے نے کہا ہے، بچہ گورا ہو کہ کالا ہو، اپنی ماں کا لال ہوتا ہے. ہے نا، ماں کے پاس تو لال ہی ہے، چاند ہے. تو بندوں کے پاس میں بھی جب نسبت قائم ہو جاتی ہے کہ یہ میرا بیٹا ہے، تو کالا ہے تو بھی اس سے بے انتہا محبت کرتے ہیں، گورا ہے تو بھی کرتے ہیں. اب اس کے بعد پسندیدگی ناپسندیدگی کا جو معیار قائم ہوتا ہے وہ معیار خلق سے قائم ہوتا ہے، خلق سے نہیں. بحیثیت خلق تو دونوں بچے برابر ہیں، صورت کے اعتبار سے ایک ایک صورت کا ہے، دوسرا دوسری صورت کا ہے، لیکن چاہت کے اعتبار سے ماں باپ کے نزدیک دونوں برابر ہیں. فرق جو بنتا ہے وہ خلق سے بنتا ہے. ایک بچہ فرما بردار ہے، ایک بچہ نافرمان ہے. کالا فرما بردار ہے، گورا نافرمان ہے. ماں باپ سے پوچھو کون بچے کو تم زیادہ چاہتے ہو تو بولتے کالے کو. کاہے کو صورت کا کالا ہے لیکن دل کا گورا ہے نا. محبوبیت کا دار و مدار پورا آدمی کی اندرونی اخلاق کے ساتھ میں، ان اخلاقیات کا ایک باقاعدہ تفصیلی علم ہے جزئیات کا، ایک باقاعدہ علم ہے کلیات کا. ہمارے حضرت صوفی صاحب رحمۃ اللہ علیہ عام طور پر جو تعلیم دیتے تھے وہ کلی چیزوں کی دیتے تھے. اس واسطے مستقل اس پر روشنی تو حسب موقع وقتاً فوقتاً ڈالی جاتی رہتی ہے، لیکن اس وقت میں آپ بحیثیت مجموعی نئے پرانے جی کم عمر عمر رسیدہ افراد ہونے کی حیثیت سے ایک چیز آسانی سے آپ ذہن میں رکھیں کہ آپ دیکھ رہے ہیں کہ صاحب ہمارے اپنے ماحول میں ہمارا رویہ، ہمارا سلوک افراد کے ساتھ الگ الگ ہوتا. جس کی جتنی محبت دل میں اس کا اتنا لحاظ دل میں، جس کی جتنی عظمت دل میں اس کا اتنا لحاظ دل میں، جس کا جتنا مقام اس کے اعتبار سے اس کا رویہ. یہ اپنے پاس چلتا ہے بس. دو دوست آپس میں بے تکلف بات چیت کر لے رہے ہیں، اچھی بھی خراب بھی. ایک دم مسجد کے امام صاحب اس کے پاس اسے گزرے تو دونوں ٹاپک واپک بدل کے صورت ورت بالکل فرشتوں جیسی بنا کے، السلام علیکم مولانا، خیریت سے ہیں، مزاج ٹھیک ہے. فرق آ گیا کہ نہیں آ گیا؟ امام صاحب کا احترام دل میں ہے نا، ہونا بھی چاہیے. عالم صاحب کا احترام دل میں ہونا بھی چاہیے، رویہ صحیح ہو گیا. استاد آ گئے، رویہ صحیح ہو گیا. امام صاحب آ گئے، رویہ صحیح ہو گیا. ابا جان آ گئے، رویہ صحیح ہو گیا. شیخ صاحب آ گئے، رویہ صحیح ہو گیا. ہے نا، کہیں گے بولے تو عظمت دل میں. یہ جو فطرت میں ہماری اللہ جل شانہ نے یہ خوبی رکھ رکھی ہے کہ جس کے بارے میں عقیدت ہو، محبت ہو، عظمت ہو، اس کے ساتھ میں ہمارا رویہ اچھا رہنے کا، رکھنے کا ہم یہ جو اہتمام کرتے ہیں، اسی کو ذرا اور ہوا دینا. اللہ پاک سب سے بڑے ہے نا، اللہ کے احسانات بے شمار، اللہ کی عنایتیں ہر آن، ہر لمحہ، ہر وقت، ابھی بھی آپ بیٹھے ہوئے ہیں، ان کی عنایت کے بغیر نہیں بیٹھ سکتے. میں کچھ عرض کر رہا ہوں، ان کے فضل و عنایت کے بغیر نہیں کر سکتے. آپ سن رہے ہیں، ان کی عنایت کے بغیر نہیں سن سکتے. آپ دیکھ رہے ہیں، ان کی عنایت کے بغیر دیکھ نہیں سکتے. آپ سمجھ رہے ہیں، ان کی عنایت کے بغیر سمجھ نہیں سکتے. 24 گھنٹے اللہ کی عنایت ایسی ہے. اب ان کے سامنے ہم ہیں یا نہیں ہیں، یہ مسئلہ طے کر لینا چاہیے آج کی مجلس میں. اپن کوئی ایسا ٹائم ملتا کہ وہ ٹائم میں ہم ان کے سامنے نہیں رہتے ہوں، کوئی ایسا ٹائم ہے تو ذرا تحقیق کر کے میرے کو بھی بتاؤ کہ وہ کون سا ٹائم ہے جس میں ذرا ہم بھی اپنی خواہشیں معیشیں پوری کر لیں کہ ہم اللہ کے سامنے نہ ہوں. کسی کو ملا بھی کوئی ٹائم ایسا؟ کوئی جگہ ایسی ہے؟ حضرت شیخ ابراہیم بن آدم رحمۃ اللہ علیہ کے پاس میں ایک نوجوان آیا کرتے، آ کے بولا کرتے، وہ گناہ کرنے کا بہت تقاضا ہو رہا، کوئی صورت بتا ہی دیجیے آپ، تو میں گناہ کرنے کی میرے کو اجازت مل جائے، کوئی صورت بتا دیجیے. ایسی عجیب قسم کے سوالاں کرتے لوگ، مطلب بزرگان دین بھی بزرگان دین ہوتے ہیں، خلق کے ساتھ شفقت، ہمدردی، خیر خواہی ان کا خاص مزاج رہتا. انہوں نے بھی بڑا عجیب جواب دیا. انہوں نے ارشاد فرمایا، دیکھو گناہ کرنے کی اجازت مل سکتی تمہارے کو. فوراً متوجہ ہو گیا کرتی، ایسا مولوی اور کہاں ملے گا جو گناہ کرنے کی اجازت دے دے. بولے اجازت مل سکتی، البتہ جو ہے ایک کام کرو تم کہ یہ جو زمین ہے نا، یہ اللہ کا بچھایا ہوا فرش ہے، اور یہ جو آسمان ہے، یہ اللہ کا بنایا ہوا چھت ہے. اب چھت ان کا، فرش ان کا، تو پھر گھر کس کا؟ ان کا. اب ان کے گھر میں رہ کے ان کی نافرمانی کرنا ٹھیک نہیں. تم کرو نافرمانی تو ان کے گھر سے نکل کے کرو. کر سکتے بھائی؟ اللہ کی عنایتیں ایسی، کوئی جگہ ایسی جب ہم ان کے سامنے نہ رہتے ہوں. کوئی وقت ایسا ہے کہ جب پروردگار عالم ہم کو نہ دیکھ رہے ہوں؟ کوئی لمحہ ایسا ہے کہ ہم اللہ کی نگاہوں سے چھپ سکتے ہوں؟ ہے کوئی موقع ایسا؟ دوسروں کا حال بڑا عجیب تھا، اللہ کے دیکھنے کا احساس اس درجے بڑھ گیا تھا کہ سوتے وقت میں پاؤں دراز کرنا بھی مشکل ہو گیا تھا. ان کے سامنے پاؤں کیسا پھیلا دیا، غلبے کی کیفیت تھی. یہ حال کہلاتا ہے، یہ غلبے، یہ حال کی کیفیت ہے، یہ اس کا حکم ہے، ایسا نہیں ہے. اس درجے ان لوگوں کو استحضار ہو گیا تھا. اسی لیے آج اللہ رب العزت کے بارے میں حق تعالیٰ جل شانہ کی آپ 3 صفات کو ہمیشہ مستحضر رکھنے کی کوشش کیجئے، انشاءاللہ العزیز آپ کا با اخلاق بنے رہنا آسان ہوگا. اور یہ 3 صفات وہ صفات ہیں جو صفات جگہ جگہ قرآن پاک میں ہیں، اور وہ صفات ہیں جن پر کسی قسم کا کوئی شک شبہ بھی نہیں ہے اور اختلافی مسئلہ بھی نہیں. ایک صفت ہے اللہ کے دیکھنے کی، ہمیشہ دیکھتے ہیں، کبھی دیکھتے ہیں کبھی نہیں دیکھتے، ایسا تو نہیں ہے دن میں دیکھتے ہیں رات میں نہیں دیکھتے، ایسا بھی نہیں. مسجد میں دیکھتے ہیں گھر میں نہیں دیکھتے، ایسا ہے؟ کمائی کے وقت میں، خرچ کے وقت میں ہمیشہ دیکھتے ہیں نا. اور اس پر ہم ایمان لا چکے ہیں. بالکل بچپن میں ہمارے مولا صاحب یاد دلائے تھے، اللہ آمنت باللہ کما ہوا باسمائہ وصفاتہ، میں اللہ پر ایمان لایا ایسا جیسے وہ ہے اپنے ناموں اور صفتوں کے ساتھ. اور ان کی صفت بصیر جگہ جگہ ہے نا قرآن میں، جب وہ دیکھتے ہیں تب میں ہمیشہ ان کے سامنے، ہمیشہ ان کے سامنے ہونے کا کم از کم اتنا اثر ہونا कि मेरे को हमेशा इस बात की आदत हो जाना कि उनके जो मंशे के खिलाफ है वो हरकत मेरे से नहीं हो। अब जाहिर है कि उसके वास्ते तो आदमी को ज़रा अपनी ख्वाहिशात को, नफसानी गैर शरई तकाजों को और गुनाह के जज्बात को सबको दबाना पड़ेगा। ये दबा के जाता है तकाजों को, मुखालफत करता है नफ्स की, बोझ उठाता है अपने आप पर अल्लाह को राजी करने के मकसद से, बावजूद अंदरून में उनके नाफरमानी का तकाजा होने के, चूंकि तकाजा गलत काम नहीं करता, ये अदा अल्लाह को पसंद आती। फिर उसके वास्ते हर नेमत अल्लाह ने तैयार कर रखी। तो इसलिए देखने का ताल्लुक आमतौर पर ये दिखने वाली चीजों से, और आपको मालूम है कि हमारे जिस्म से निकलने वाली जो हरकतें हैं वो दिखती हैं। इसलिए अल्लाह जल्ल शानहू की जात आली पर अलीम होने की, बसीर होने की हैसियत से ईमान, यकीन, एतिकाद हमसे इस बात का तकाजा करता है कि कोई ऐसी हरकत हमारे आजा व जवारे से सरजद न हो जो अल्लाह को नाराज करने वाली। अब तो आदमी बाखलाक बन गया समझे, वरना कितनी गलत बात है साहब, अपने मामूली से बड़े शख्स के सामने जरा ऊंची आवाज से बोल दिया, क्या बेअदब है जी, बाबा के सामने इतनी जोर से बोल दिया, कैसा गुस्ताख बच्चा है, उस्ताद के सामने ये हरकत कर दी, और कैसा बद अखलाक है ये, खानदान के बड़ों के साथ सामने इस किस्म की हरकत कर रहा। बद अखलाकी सुलूक वैसा करने का नाम है जैसा नहीं, जैसा करने की इजाजत नहीं है, और अखलाक नाम है सुलूक वैसा करने का जैसे करना चाहिए। इसलिए ये चीज हमेशा याद रखो, कुछ भी करने जा रहे हैं तो कोई देखे या नहीं देखे, उन्होंने देख रहे हैं बोल के समझना, खाली समझने का नहीं है, हकीकत भी है वो, खाली ऐसा समझ लो बोले तो समझने का नहीं है वो, है वैसा, जैसा है वैसा ही यकीन करो। ये तो हो गए साहब हाथ पांव से जिस्म से सरजद होने वाली हरकत की दुरुस्ती का एक बुनियादी पॉइंट समझ लीजिए। अब एक चीज और है, और वो ऐसी है कि वो जिस्म के आधे अंदर है आधे बाहर है, ये जो जबान है ना, ये आधी अंदर है आधी बाहर है, बरज़ख है, अंदर का तकाजा बाहर जाहिर कर देती और बाहर का असर अंदर पहुंचा देती, खसूसियत है उसकी, बरज़ख है, उससे ताल्लुक है कलाम का, गुफ्तगू का, बात का। और बदअखलाकी का एक नाम है किसी के सामने ऐसी बात कहना कि उनके सुनने पर वो चीज उनको अच्छी न लगे, जिससे उनको नागवारी हो, जिसको वो नापसंद करते हो, उनके सामने वैसी बात करना बदअखलाकी। और आपको मालूम है कि बात का ताल्लुक सुनने से होता है। अब परवरदिगार आलम सुनते हैं कि नहीं सुनते हैं, कहाँ सुनते हैं, मस्जिद में या घर में? मस्जिद में भी, घर में भी, रात में भी, दिन में भी, रमजान में भी, गैर रमजान में भी। इस वास्ते ये रमजान रमजान में नहीं बोलना, अरे रमजान है बल्कि खामोश बैठ रहा हूं, रमजान जाने के बाद देखो खुलेंगे ना जबान, जिंदगी में नहीं सुने होंगे किसी से। मेरे भाइयों, परवरदिगार आलम सुनते हैं, समीअ हैं, वो समीउल अलीम जगह जगह है कुरान शरीफ में, आहिस्ता बोले तभी सुनते, जोर से बोले तभी सुनते, मस्जिद में भी सुनते, घर में भी सुनते, बाजार में भी, गुस्से में भी रह के बोले तो भी सुनते, नॉर्मल रह के बोले तो भी सुनते। इस बात का यकीन, इस बात पर ईमान, इस बात का एतिकाद आदमी के बोल को सही करता है। इस तरीके से आदमी जबान से, बदअखलाकी से अपने आप को बचाने में उसका ये एतिकाद और यकीन गैर मामूली मददगार बनता है। अब एक अंदर नहीं नजर आने वाली हालत, दूसरों को पता नहीं चलता मेरे दिल में बग़्ज़ है कि मोहब्बत, मेरे दिल में नेक गुमान है कि बुरा गुमान है, मेरे दिल में किसी की इज्जत है कि हकारत है, मैं किसी को अपने से अच्छा समझता हूँ कि कमतर समझता हूँ, किसी की अच्छी हालत पर मेरे अंदरून में खुशी है या नाराजगी है, ये दूसरों को पता नहीं चलता है। इस एतबार से अंदर खराब रहता बहुत आदमी का। लेकिन अगर परवरदिगार आलम के बारे में ये आदमी को इस्तेहसार हो, यकीन हो, एतकाद हो, ईमान हो कि वो जानते हैं, तो मेरे अंदर के हाल को भी जानते हैं। जब वो जानते हैं तो ये बात कितनी मायूब और कितनी बुरी होगी कि मेरे अंदरून की खराब हालत को वो जानते हैं, उसके बावजूद मैं खराब हालत के साथ जिंदगी गुजार रहा हूं। आदमी का अंदरून सही हो जाए तो ये तीन सिफात अखलाकियात की दुरुस्ती के लिए एक बहुत बुनियादी हैसियत रखते हैं। इसे जहन में रखें, बोलने से पहले अल्लाह सुन रहे हैं कब की बात ताज़ा करो, कर रहे हों तो अल्लाह देख रहे हैं कि बात ताज़ा करो, और दिल में कुछ प्लानिंग कर रहे हैं तो अल्लाह जानते हैं कि बात ताज़ा करो। इंशाअल्लाहुल्अज़ीज़ बदन से निकलने वाले आमाल ठीक होंगे, जबान से निकलने वाले बोल ठीक होंगे, अंदरून में पाया जाने वाला हाल ठीक होगा, और जिसका अमल ठीक हो, जिसका कौल ठीक हो, जिसका हाल ठीक हो, अब उसके बारे में क्या कहना कि वो कितना अच्छा है। अल्लाह जल्ले शानहो का पसंदीदा बंदा बन जाता है। मेरे दोस्तों, अखलाकियात की लाइन में इस वक्त में जिस बात की तरफ तवज्जो दिलाई गई है, हर साथी को उसका मुस्तकिल जहन में उसका तकरार इआदा होते रहना चाहिए, और उसके मुताबिक अपना हाल बनता रहे, उसी के मुताबिक अपना अमल चलता रहे। इसकी प्रैक्टिस, इसकी कोशिश हो, कोई बात बोलने को ख्याल आया, वो बात अच्छी नहीं है, मगर एकदम ये ख्याल आया कि अल्लाह पाक सुन रहे हैं, तो ऐसी सूरत में मेरा ये बात बोलना मुनासिब नहीं है, ये ख्याल आ कि आप वो बुरी बात बोलने से रुक गए तो इंशाल्लाह एक नेकी मिल जाए। गुनाह का तकाजा पैदा हुआ, आप गुनाह से रुक गए तो नेकी, नेकी का तकाजा पैदा हुआ, आपने नेकी कर ली तो 10 नेकियां। अल्लाह का जो निज़ाम है वो ये। बस इस वक्त में इतना ही। हम तआला जल्ले शानहु हम सबों को सही इल्म अमल की तौफीक दे। अपने मामूलात पूरे कीजिए, अपनी मकदार की मुकम्मल तकमील कर लेने की कोशिश फरमाइए। परवरदिगार आलम हम सब की इस हाजिरी को बेहद कबूल फरमाए। ये भी दुआ मांगते रहिए कि अल्लाह आपकी उस मोहब्बत का वास्ता, जिस मोहब्बत की वजह से आपने हमको अपने घर में रुकने का मौका दिया है, अपने महबूब बंदों में हमको शामिल फरमा दीजिए, और अपनी मोहब्बत से हमको सरफराज फरमा दीजिए। ये दुआ का ख़ास एहतमाम करना। बीबी राबिया बसरिया के बारे में या राबिया अदविया के बारे में आता है, हज़रत शेख ज़करिया रहमतुल्लाह अलैह ने किसी जगह लिखा है कि उसने उठ के दुआ मांगी रात में, ए अल्लाह आपकी उस मोहब्बत की वजह से जो आपको मुझसे है, मेरा दुआ कबूल फरमा लीजिए। तो आका सुन के, घर का बड़ा आदमी सुन के बोला, इधर क्या बोल रही, उल्टा बोल दे रही क्या, उल्टा बोल रही है। यूं बोलना चाहिए था, मैं उस मोहब्बत की वजह से जो मुझे आपसे है, मौला मेरी ये दुआ कबूल फरमा लीजिए, ये बोलने के बजाय वो यूं कह रही, उस मोहब्बत की वजह से जो आपको मुझसे है। तो सुनने वाला सुन के ये समझा कि ये दुआ में जुमले उल्टे बोल रही, तो उससे पूछ लिया कि ये क्या जुमला तू अपने जुबान से निकालती है, कि तूने ये जुमला कहा। तो उसने कहा कि मैंने तो ठीक ही कहा, क्या गलत कहा। इस वास्ते कि अगर उनको मुझसे मोहब्बत ना होती तो मुझे अपने दरबार में खड़े होने की तौफीक काहे को देते थे। उन्होंने अपने दरबार में खड़े होने की मुझे तौफीक दी, अपनी इबादत की मुझे तौफीक दी, अपने बारगाह में हाजिरी की मुझे तौफीक दी, तो इसका मतलब ये हुआ कि परवरदिगार आलम की मेरे साथ में खास इनायत मेहरबानी वाला मामला है। ऐसे ही समझ लीजिए कि दुनिया में लाखों नहीं करोड़ों इंसान मौजूद हैं। ये कितना करम है परवरदिगार का कि हम गुनाहगारों को, कसूरवारों को, सरतापा कोताहियों में डूबे हुए लोगों को हक तआला जल्ले शानहु ने बिलखसूस ऐसी गहमा गहमी के माहौल में, जो हमारे शहरों में, मुल्कों में, बस्तियों में, महलों में पाया जाता है, हक तआला ने उन सब से काट के तौफीक दे दी कि आओ मेरे घर पर, मेरे दर पर पड़ जाओ। ये कितनी इनायत है उनकी, कितनी मेहरबानी है उनकी। इसका हवाला देकर मौला ताला से ऐसा ताल्लुक मांग लो कि एक मरतबा उनसे ताल्लुक सही हो जाने के बाद फिर जिंदगी भर وہ تعلق قائم رہے اور اس کے تقاضے کے مطابق ہماری اپنی زندگی بنے. اللہ رب العالمین توفیق عمل مرحمت فرمائے. اللہم وفقنا لما تحب وترضى. اللهم انا نسألك العافية في الدنيا والآخرة. اللهم انا نسألك حبك وحب رسولك وحب من ينفعنا حبه عندك. اللهم اجعل حبك احب الينا من انفسنا واهلينا ومن الماء البارد. اللهم اجعل حبك احب الاشياء الينا واجعل خشيتك اخبث الاشياء عندنا واقطع عنا حاجات الدنيا بالشوق الى لقائك. واذا افرغت اعين اهل الدنيا من دنياهم فافرغ اعيننا من عبادتك. ربنا تقبل منا انك انت السميع العليم. تب علينا انك انت التواب الرحيم. وصلي وسلم وبارك على سيد المرسلين ورحمة الله.